أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين. آموزش فلسفہ میں ہماری بحث درس نمبر 6 میں چل رہی تھی اور تعریف فلسفہ اور موضوع فلسفہ کو سمجھنے کے لیے جن مقدماتی بحثوں کی ضرورت تھی ان بحثوں کا آغاز کیا تھا. بحثیں چونکہ اب تھوڑی سی آپ یوں کہہ لیں کہ سختی کی طرف جو ہیں وہ جا رہی ہیں تو انشاءاللہ آپ کی توجہ جو ہے وہ رہے گی. عبارتیں بھی بعض اوقات جو ہیں وہ دقیق ہو جائیں گی اور مطالب بھی جو ہیں وہ اکثر مطالب ایسے ہوں گے کہ جو پہلی دفعہ سننے کو ملیں گے. تو انشاءاللہ جو ہے جتنی زیادہ توجہ آپ کی رہے گی اتنا زیادہ مطلب جو ہے وہ آسانی سے سمجھ میں آئے گا. خلاصہ ہماری بحث کا یہ بنتا ہے کہ علوم کی تقسیم بندی کے اندر جو بہترین ملاک قرار دیا گیا وہ تھا موضوع, کہ موضوع کو مد نظر رکھتے ہوئے علوم کی تقسیم بندی کی جائے. چونکہ موضوعات مختلف ہیں علوم کے لہذا علم بھی مختلف ہیں. پھر جناب آیت اللہ مصباح فرماتے ہیں کہ جب ایک علم کا موضوع آپ مد نظر رکھیں تو اس میں دقت کرنے کی ضرورت ہے. وہ کیوں؟ اس لیے کہ بعض اوقات ایک علم کا موضوع مطلق ہوتا ہے اور بعض اوقات اس موضوع کو کوئی نہ کوئی قید لگی ہوتی ہے. تو یہ چیزیں انسان نے اس علم کو شروع کرنے سے پہلے دیکھنا ہوتا ہے. فرماتے ہیں کہ بعض اوقات ایسا ہوتا ہے کہ ایک عام علم ہے. کیوں عام علم ہے؟ چونکہ اس کا موضوع مطلق ہے. یعنی کیا مراد موضوع مطلق ہے؟ یعنی مختلف افراد اپنے تحت رکھتا ہے. مثلا جیسے مثال دی تھی کہ اگر ہم نیچرل سائنسز کو مد نظر رکھیں, علوم طبیعی کو مد نظر رکھیں, تو اس کا جو موضوع ہے وہ جسم ہے. یعنی جسم اس اعتبار سے کہ جسم ہے, اس کو مد نظر رکھ کر جو ہے وہ بحث کی جاتی ہے. لیکن پھر بعد میں اس جسم کو مختلف قید لگا دی جاتی ہیں, تو جب قید لگتی ہے تو مختلف دیگر علوم وجود میں آ جاتے ہیں کہ اس کے اوپر جو ہے وہ تفصیل سے ہماری بحث ہوئی تھی. پھر آ کر وجود مطلق کو, جسم مطلق کو سمجھایا. چونکہ مثال مطلب کو سمجھانے کے لیے جس مثال کا یہ سہارا لے رہے ہیں وہ علوم طبیعی ہیں. چونکہ عرض کیا تھا کہ علوم طبیعی وہ علوم ہیں کہ ہر جوان جو ہے جو سکول جاتا ہے کالج جاتا ہے اس کا سروکار رہتا ہے ان بحثوں کے ساتھ, مفاہیم اس کے ذہن میں کما بیش موجود ہوتے ہیں. تو لہٰذا انہی اطلاعات کا سہارا لے کر آیت اللہ مصباح حفظہ اللہ آہستہ آہستہ اس کو فلسفے کے قریب لے کر آ رہے ہیں. فرماتے ہیں کہ اگر ہم جسم مطلق کو موضوع قرار دے دیں نیچرل سائنس میں سے کسی علم کو, تو ایک نیا علم وجود میں آتا ہے جس کو ہم نے سماع طبیعی کہا تھا, کہ جس کے اندر جسم کو مطلق طور پر مد نظر رکھا گیا ہے. یعنی یہاں پر جو قید جسم کو لگی ہوئی ہے وہ اطلاق والی ہے. درست ہے؟ یعنی قید ہے ضرور اس کے اندر, لیکن کون سی قید ہے؟ اطلاق والی. یعنی اس جس میں مطلق سے یہ مراد لینا چاہ رہے ہیں کہ یہاں پر جسم کو جسم ہونے کے اعتبار سے دیکھا جا رہا ہے، نہ کہ جسم کی خصوصیات، جسم کے تشخصات کے ساتھ، کیونکہ جسم کے پھر مختلف جو ہیں وہ تشخص ہیں، کبھی وہ معدن میں ملتا ہے، کبھی وہ زندہ جسم میں ملتا ہے، کبھی وہ نبات کے جسم میں ملتا ہے، یہ جسم جو ہے ان تشخصات سے پہلے اگر آپ جسم کو مد نظر رکھ کر اس کے احکام بیان کرنا چاہتے ہیں تو اس وقت کہا جاتا ہے کہ یہاں پر جسم مطلق مد نظر ہے۔ تو جسم مطلق جس علم کا موضوع قرار پاتا ہے اس کو کہتے ہیں سماع طبیعی، کہ ارسطو نے کتاب لکھی تھی کہ جس کے اندر اس نے جسم سے متعلق احکام کو بیان کیا تھا، اور ان احکام کی خصوصیت یہ ہوتی ہے کہ جو بھی جسم ہوگا اس پر یہ احکام لاگو ہوں گے۔ جیسے مثال دی تھی، اگر آپ جسم بما ہوا جسم یا جسم مطلق کو مد نظر رکھ کے احکام بیان کریں گے تو کون سے احکام ہوں گے؟ آپ یہ بحث کریں گے کہ حرکت کیا ہے، سکون کیا ہے، مادہ کسے کہتے ہیں، صورت کسے کہتے ہیں، زمان کیا ہے، مکان کیا ہے، یہ ساری بحثیں جو ہیں وہ سماع طبیعی میں ذکر کی جاتی ہیں، اور یہ احکام ہیں کس کے؟ جسم مطلق کے۔ اب یہ جسم بعد میں چاہے جو مرضی شکل اختیار کرے لیکن یہ حکم حتماً اس کے اوپر لاگو ہو جائیں گے، کیوں؟ کیونکہ یہ جسم کے حکم ہے، اور جسم جہاں جہاں بھی ہوگا یہ حکم اس کے اوپر ہوگا۔ بس یہ ہے جسم مطلق سے مراد، اور جسم مقید کیا ہے؟ جو بھی آپ قید لگا دیں، اس کے اوپر ہم نے کل بحث کی تھی۔ یہاں پر ایک تعبیر استعمال کی ہے جناب آیت اللہ مصباح حافظہ اللہ نے، کل ہم نے اگرچہ اس عبارت کا ترجمہ کر دیا تھا لیکن میں چاہتا ہوں کہ اس تعبیر کی دقت کو سمجھا جائے۔ فارسی کتاب کے مطابق صفحہ 86 پہ یہ تعبیر ہے کہ بے دین ترتیب مطلق جسم موضوع بخش طبیعی از فلسفہ قدیم، و جسم مطلق موضوع نخستین بخش از طبیعیات۔ یعنی مطلق جسم موضوع کس کا ہے؟ طبیعیات کا، کہ جو کس کا حصہ ہے؟ فلسفہ قدیم کا، یعنی فلسفے کی قدیم اصطلاح کا، فلسفہ قدیم سے یہاں بھی مراد ہے۔ اور جسم مطلق کس کا موضوع ہے؟ سماع طبیعی کا۔ اب یہاں ایک طالب علم جو یہ عبارت پڑھ رہا ہوگا اس کے ذہن میں سوال اٹھے گا کہ مطلق جسم اور جسم مطلق سے کیا مراد ہے؟ واضح، اس کو تھوڑا سا سمجھیے گا، مطلب آسان ہے، فقط توجہ کی ضرورت ہے۔ مطلق جسم مقسم قرار پاتا ہے طبیعیات کے لیے، یعنی جب آپ کہتے ہیں کہ نیچرل سائنسز اس کا موضوع جسم ہے، درست ہے؟ پھر ان نیچرل سائنسز کو آپ کیا کرتے ہیں؟ مختلف علوم میں تقسیم کرتے ہیں۔ آپ کہتے ہیں کہ یہ جو جسم کبھی معدن ہوگا، یہ جسم کبھی نبات ہوگا، یہ جسم کبھی زندہ ہوگا، درست ہے؟ اس طریقے سے آپ تقسیم کریں گے۔ تو یہ جو جسم مقسم واقع ہوتا ہے اس میں چونکہ کسی قسم کی قید بھی مد نظر نہیں ہوتی، جب یہ صورتحال ہو کسی جگہ پر تو اس کو کہتے ہیں مطلق جسم، یعنی مطلق پہلے آتا ہے، जहां पर आपकी नजर में कोई भी कैद उसको न लगी हो और आप इस हैसियत से उसको देख रहे हो, उस वक्त मुतलक पहले आता है। हम चूंकि मिसाल के तौर पर जिस्म को लेके चल रहे हैं, तो आप जिस्म की मिसाल पर इसको तत्बीक करते हैं। जब कहा जाता है मुतलक जिस्म, तो इससे मुराद यह है कि हमारी मद्देनजर इस मकसम के अंदर वो जिस्म है कि जिसके अंदर अभी तक कोई कैद नहीं है। यह जिस्म फिर तकसीम होता है मुख्तलिफ अफराद की तरफ, क्योंकि अगर आप इसको कैद लगा देंगे तो बहुत सारे उलूम खारिज हो जाएंगे उससे। आप क्या कर रहे हैं, जिस्म को मद्देनजर रखते हुए इसके मतहत मुख्तलिफ उलूम लेकर आ रहे हैं, तो इसको बेदून कैद लिहाज करेंगे तो नीचे मुख्तलिफ उलूम आएंगे। पहले उसको बेदून कैद मुलाहजा करेंगे तो बाद में उसको कैद लगाकर मुख्तलिफ उलूम वजूद में लेकर आएंगे। बस जहां पर बिल्कुल कोई कैद मद्देनजर ना हो, वहां पर मुतलक पहले आता है, मुतलक जिस्म। यहां तक बात वाजे हो गई। दूसरी ताबीर, फिर हमने कहा कि जो ये मकसम है, ये तकसीम होता है, इसमें जिस्म के ऊपर बाज औकात हमारी निगाह होती है किस एतबार से, मुतलक होने के एतबार से। अब यहां पर इतलाक कैद है, वहां मकसम में इतलाक भी हत्ता कैद नहीं थी, वहां फकत बेदुने कैद जिस्म को देख रहे थे। यहां हम कह रहे हैं ना, हम जिस्म के जो मुतलक हो वो मेरे मद्देनजर है। जिस्म मुतलक से क्या मुराद है, यानी जिस्म बस जिस्म होने के एतबार से क्या हुक्म रखता है। बस जहां पर इतलाक कैद हो मौजू की, वो मौजू के बाद आता है, कहा जाता है जिस्म मुतलक। रुस्त है, अगर अरबी में इसको बयान करेंगे, पहला जो मकसम बाकी है और जिसमें किसी किस्म की कैद मदे नजर नहीं होती, वो होता है मुतलकुल जिस्म। और जहां पर इतलाक कैद लग जाए, वहां कहते हैं अल जिस्मुल मुतलक। बस जिस्म मुतलक किस्म है मुतलकुल जिस्म की, और अल जिस्मुल मुतलक कसीम है किसकी, जिस्म मादनी की, जिस्म नबाती की, जिस्म जिंदा की, ये अजसाम की, यानी इनके मुकाबिल में है, और किस्म है जिस मुतलक जिस्म की। यहां तक बात वाजे हो गई। बस इबारत जो है वो वाजे है, उसका तर्जमा हमने कल कर लिया था, ये फकत दिक्कत आपको बयान करनी थी। अब चलते हैं आगे, जहां हमारी बहस रुकी थी पिछले दर्स में। अहकाम नहीं होंगे, क्योंकि मुतलक जिस्म में आप उसको मकसम करार दे के उससे आगे उसकी फरुआत निकालना चाह रहे हैं। जब आप अहकाम बयान करने की तरफ आएंगे, वहां आप कैदें लगाएंगे। अहकाम का मरहला बाद में आता है ना, दुरुस्त है। यानी आप जब कहते हैं कि हमारे पास उलूम तबीई हैं, तो हम आपसे पूछेंगे कि उलूम तबीई को आपने किस बुनियाद पे जुदा किया है बाकी उलूम से। आप कहेंगे कि चूंकि तबीई उलूम के अंदर, नेचुरल साइंसेज के अंदर क्या होता है, वो उलूम पाए जाते हैं कि जिनके मद्देनजर जिस्म होता है। दुरुस्त है। अब आपने ये जो जुमला कहा कि जिनके मद्देनजर जिस्म होता है, यहां जिस्म कोई कैद के साथ है नहीं, ये मुतलक जिस्म है। दुरुस्त है। फिर आप अगर अच्छा, नेचुरल साइंस का मौजू जो है वो क्या है, जिस्म है, यानी मुतलक जिस्म है। अब आप कहते हैं इनमें फिर कौन कौन से उलूम शामिल हैं, अहकाम कहां बहस होनी है, उलूम में। दुरुस्त है। अब आप आके पूछ रहे हैं कि ये जो नेचुरल साइंसेज है जिसका मौजू जिस्म है, इसके नीचे फिर कौन कौन से इल्म आते हैं। आप कहेंगे इसमें मादनियात आता है, इसमें नबातियात आता है, इसमें हयातियात आता है, और इसमें एक कौन आता है, समाए तबीई। हाँ, वो मुतलक, वो जिस्म मुतलक हो जाएगा। समाए तबीई की क्यों जरूरत पड़ी हमें, اس کی وجہ بھی کل آپ کی خدمت میں عرض کی تھی. اس وجہ سے سماع طبیعی والے علم کی ضرورت پڑی, کیونکہ بعض احکام نیچرل سائنسز کے ایسے ہیں کہ جو کسی علم کے ساتھ خاص نہیں ہے. وہ چاہے کوئی بھی نیچرل سائنس کا علم ہو, وہ حکم وہاں پر آ جاتا ہے. چاہے وہ معدنیات سے ہو تب بھی وہاں ہے, چاہے وہ نباتیات میں سے ہو تب بھی وہاں ہے, چاہے وہ حیوانیات میں سے ہو تب بھی وہاں ہے. تو اب کیا کریں ان احکام کو کہ جو تمام علوم پر لاگو ہو جاتے ہیں نیچرل سائنس کے, ان کو کہاں بحث کریں ہم جا کر. تو ضرورت پیش آئی کہ ایک ایسا علم ہونا چاہیے کہ جہاں پر اس کو بحث کی جائے. وہ کون سا علم ہے؟ کہ جہاں پر جسم مطلق مد نظر ہے. کیونکہ یہ احکام کلی بنتے ہی تبھی ہیں کہ جب جسم ہونے کے عنوان سے وہ حکم رکھتے ہوں. کیونکہ اگر جسم ہونے کے عنوان سے ان کا حکم نہ ہوتا, پھر تو کسی نہ کسی علم کے ساتھ خاص ہوتے. جیسے جسم معدنی کا حکم کبھی بھی جسم نباتی کے اوپر نہیں لگے گا, لیکن اگر جسم اس اعتبار سے کہ جسم ہے یہ کچھ احکام رکھتا ہے, اس کے جتنے بھی احکام ہوں گے وہ سب علوم کے اوپر جو نیچرل سائنس کے تحت آتے ہیں جس کا موضوع جسم ہے اس کے اوپر لاگو ہونا شروع ہو جائیں گے. جیسے جسم یا متحرک ہوتا ہے یا ساکن. اب وہ چاہے معدنیات میں سے ہو, چاہے نباتیات میں سے ہو, چاہے وہ حیوانیات میں سے ہو, حیاتیات میں سے ہو, یہ حکم ان میں سے کوئی نہ کوئی ایک حکم اس کے اوپر لگے گا, لگے گا, خارج نہیں ہوگا اس سے. اس طرح کے جو دوسرا سارا صورتحال بنتی ہے. خوب, اس کے بعد جناب آیت اللہ مصباح ایک سوال کی طرف اشارہ کرتے ہیں. وہ یہ ہے کہ ہم نے کیا کہا کہ بعض اوقات انسان موضوع کو کلی مد نظر رکھتا ہے اور پھر اس کے احکام اس بیان کرتا ہے, اور بعض اوقات جب ہم یہ مد نظر رکھتے ہیں تو اس کے بیان کردہ احکام تمام علوم کے اوپر لاگو ہوتے ہیں کہ جو اس کے متحد ہوتے ہیں. ابھی ہم نے بات کی ہے. لیکن کہتے ہیں بعض اوقات ایسا ہوتا ہے کہ ایسے احکام پائے جاتے ہیں کہ جو تمام علوم کو تو شامل نہیں ہوتے, لیکن ان میں سے اکثر یا بعض کو شامل ہوتے ہیں. یعنی کسی ایک علم کے ساتھ خاص نہیں ہوتے, تین یا چار علوم کو جو ہے وہ شامل ہوتے ہیں, لیکن سب کو شامل نہیں ہوتے. آپ نے ابھی کیا بیان کیا ہے کہ سماع طبیعی کے اندر ایسے احکام بیان کیے جاتے ہیں کہ وہ احکام تمام علوم کو شامل ہوتے ہیں, درست ہے؟ تو کہتے ہیں کہ ہمیں بعض اوقات ملتا ہے ایسا مورد کہ ایک حکم بیان ہو رہا ہے لیکن وہ تمام علوم پر صدق نہیں کر رہا, بلکہ بعض یا اکثر علوم پہ صدق کر رہا ہے, اس کے اندر پایا جاتا ہے. کہتے ہیں اس قسم کے احکام کو کہاں بحث کریں. ابھی تک تو دو کیٹاگری بنی تھی نا, کہ اگر آپ جسم مطلق لیں گے تو اس میں ایسے احکام ہوں گے جو تمام علوم کو شامل ہوں گے, اور جب قید لگ جائے گی تو وہ حکم فقط اسی علم کے ساتھ خاص ہوگا, اس سے آگے والے علم کے اوپر, اس کے بعد والے علم کے اوپر جو ہے وہ مترتب نہیں ہوگا. کہتے ہیں ہمارے پاس بعض احکام ایسے بھی ہیں کہ جو نہ تو ایک علم کے ساتھ خاص ہیں نہ سب علم کے اوپر ان کا لاگو ہوتا ہے, اجرا ہوتا ہے, بلکہ وہ حکم ایسا ہے کہ جو دو تین چار علوم کے اوپر جو ہے وہ صدق کرتا ہے. وہ علوم ایک موضوع کے تحت مندرج ہیں, ایک تحت آتے ہیں, لیکن سب کے اوپر نہیں ہوتے. کہتے ہیں اس قسم کے احکام کو ہم کہاں جا کر بحث کریں, اس کی جگہ کہاں بنتی ہے. تو آیت اللہ مصباح حفظ اللہ فرماتے ہیں کہ یہ احکام بھی ہم کیا کریں گے, اسی پہلے علم کے زمرے میں لے کر آئیں گے. کون سا پہلا علم؟ کہ جہاں پر ہم مطلق قید کے طور پر لاتے ہیں, موضوع پلس اطلاق. جس طرح ہماری مثال کے مطابق کیا ہے, جسم مطلق یعنی سماع طبیعی والا علم, وہاں پر ہم اس کو بحث کریں گے. تو پھر سوال یہ اٹھتا ہے, اصل سوال یہی ہے کہ اگر آپ ایسے احکام کو بحث کریں گے جا کر تو آپ کا کلیہ قاعدہ تو ختم ہو جائے گا. ہاں کیا کلیہ بنایا تھا آپ نے کہ اگر موضوع پلس اطلاق موجود ہو تو اس کے احکام کیا ہوتے ہیں, تمام علوم پر صدق کر رہے ہوتے ہیں, چونکہ اس کے اندر احکام ہی ایسے بیان کیے جاتے ہیں جو موضوع مطلق کے ساتھ سازگار ہوتے ہیں, اور موضوع مطلق کا جو حکم ہے وہ اپنے افراد تمام پر کیا ہوتا ہے, لاگو ہوتا ہے. تو آپ کا وہ قانون اور کلیہ جو ہے وہ باطل نظر آ جاتا ہے, پھر یہاں پر مشکل نظر آتی ہے یہاں پر. تو پھر کیا کریں, کہتے ہیں چارہ نہیں ہے, ہم آ کر اطلاق کے تعریف کے اندر تصرف کر دیں گے. اطلاق کا جو معنی کیا کر دیں گے, بدل دیں گے, تاکہ اس قسم کے مسائل بھی اس کے اندر کیا ہو جائیں, شامل ہو جائیں. عبارت میں دیکھیں مطلب واضح ہو جائے گا. فرماتے ہیں کہ اس جگہ یہ سوال پیش ہوتا ہے, وہ کیا ہے, وہ یہ ہے کہ اگر احکام موضوع کلی کے بعض انواع کو تو شامل ہوں لیکن وہ تمام کو شامل نہ ہوں, تو ایسے احکام کو ہم کس علم میں جا کر بحث کریں. مثلاً اگر ایسے مشترک امور ہوں کہ جو موجودات زندہ میں سے چند جو انواع ہیں, مثلا موجود زندہ کے انواع مختلف ہیں, مثلا گائے بھینس بکری یہ سب کیا ہیں, موجودات زندہ کے انواع شمار ہوتی ہیں, ان کی جو بعض انواع ہیں, موجودات زندہ کی جو بعض انواع ہیں اور اس کے جو مشترک امور ہیں, اس کو ہم جس میں زندہ یہ مطلق قرار نہیں دے سکتے. کیوں, بات بہت دقت الگ ہے. کیوں, اس وجہ سے کہ اگر مثلا ہم نے کیا کہا تھا کہ اگر ہم حیاتیات کا موضوع قرار دے دیں الجسم الحی المطلق, یعنی جاندار جسم جاندار زندہ جسم کہ جو کیا ہے مطلق ہے, اگر یہ موضوع ہو تو اس کے اندر ساری انواع شامل ہیں, چاہے وہ گائے ہو بھینس ہو بکری ہو انسان ہو غیر انسان ہو, سب اس کے تحت داخل ہیں, اور اس کے بیان کردہ احکام ان سب پر لاگو ہوں گے. لیکن کہتے ہیں کہ اگر کیا ہے, بعض امور ایسے ہوں, بعض احکام ایسے مل جائیں کہ جو بعض انواع کو تو شامل ہوں لیکن سب انواع کو شامل نہ ہوں, تو پھر اس کو ہم کہاں بحث کریں, اس کو موجود مطلق جسم زندہ مطلق میں تو قرار نہیں دے سکتے ہم. کیوں, کیونکہ تمام موجودات زندہ کو شامل نہیں ہے, چونکہ آپ یہ احکام جسم حی مطلق کے اس وقت قرار دے سکتے ہیں جب تمام انواع کو شامل ہوں, لیکن ہمارا فرض یہ ہے کہ وہ تمام انواع کو شامل نہیں ہیں. اور دوسری طرف ایک تو یہ مشکل, دوسری مشکل کیا آتی ہے, اگر آپ کہتے ہیں ٹھیک ہے کیٹاگرائز دو ہی ہیں, یا جس میں مطلق مد نظر ہے, یا مثلا جس میں زندہ یہ مطلق مد نظر ہے, یا قید والا جس مد نظر ہے, تیسرا علم بیچ میں ہے ہی نہیں ہے, تو اب کیا ہمیں ضرورت پڑے گی, پھر ایک صورتحال پھر یہ باقی بچ جاتی ہے کہ ہم کیا کریں, یہ جو اس قسم کے احکام ہیں اس کو ہم پھر اسی مقید علم میں کریں. اس کا لازمہ کیا نکلے گا, اگر مثال کے طور پہ ہم لے لیتے ہیں, ہم کہتے ہیں کہ لبنیات والی جو انواع ہیں جو دودھ دیتی ہیں وہ انواع مختلف ہیں, بکری اس میں ہے ٹھیک ہے, گائے اس میں ہے, بھینس اس میں ہے, مثلا یہ ان کے احکام ممکن ہیں باقی موجودات زندہ پر نہ آئیں, لیکن لبنیات رکھنے والا جو زندہ جسم ہے اس کے احکام کسی ایک کے ساتھ خاص نہیں ہے, مختلف انواع کو شامل ہیں.
क्योंकि भैंस भी इसमें आ जाएगी, दुरुस्त है, अगर इस तरीके से ये चीजें आ जाएंगी। तो कहते हैं कि अब अगर हम मौजूदात खास वाले में इल्म में बहस करें जाकर, मसलन हम कहते हैं कि जब हम भैंस के ऊपर बहस बहस करेंगे ना, तो उसके इल्म में हम इन अहकाम को डिस्कस कर लेंगे। खूब, ये तो हुक्म ऐसा है कि जो बकरी के ऊपर भी सिद्ध करता है, तो फिर कहेंगे जब बकरी की बहस करेंगे जाकर तो उसके अंदर इसको डिस्कस कर लेंगे। तो नतीजा क्या निकलेगा कि आपको एक ही हुक्म कई उलूम में जाकर तकरार करना पड़ेगा, तकरार लाजिम आएगा। बस यहां हमारे सामने दो मुश्किल हैं। अगर हम देखते हैं कि ये अहकाम जो मुश्तरक हैं लेकिन बाज अनवा के अंदर इसकी जगह नहीं बन रही इतलाक वाली कैद वाले इल्म में, जहां पर मौजू प्लस इतलाक है वहां इसकी जगह नहीं बन रही, क्योंकि वहां तो ऐसे अहकाम बयान होते हैं जो सारे उलूम के ऊपर इतलाक होते हों, लेकिन यहां तो है नहीं ऐसा, बस इसके अंदर जगह नहीं बन रही इसकी। जहां इसकी जगह बन सकती है वहां पे तकरार लाजिम आ रहा है, क्योंकि आप जिस नौ के बारे में बहस करेंगे ये हुक्म वहां पर डिस्कस करना पड़ेगा आपको, तो तकरार लाजिम आएगा। तो कहते हैं अब हमारे हाथ, हमारे पास दो फर्ज सामने बाकी बच जाते हैं, तो अब यहां क्या करें, हम तकरार करें या इसको क्या कर दें हम जाकर उस इल्म का के जिसका मौजू इतलाक के साथ है उसके अंदर इसको शामिल कर दें। तो जनाब आयतुल्लाह मिसबाह फरमाते हैं कि हम इसको मौजू ए मुतलक वाले क्या है इल्म में शामिल कर देंगे। तो फिर कहेंगे अगर शामिल कर देंगे तो मुश्किल कैसे हल करेंगे कि इसके तो अहकाम बाज अनवा पे शामिल होते हैं, हालांकि मौजू ए मुतलक के अहकाम सब अनवा पे सिद्ध करते हैं, इस मुश्किल कैसे हल करेंगे। कहते हैं हम मुतलक की तारीफ तब्दील कर देते हैं, बेहतर है उससे कि हम क्या करें अबहास को तकरार करें। उधर टाइम वेस्ट करने से बेहतर यह है कि हम क्या कर दें इतलाक की तारीफ में चेंज कर दें। पहले हम इतलाक से मुराद यह ले रहे थे कि ऐसा मौजू जिसके अंदर किसी किस्म की कोई कैद ना लगी हो, अब चेंजिंग क्या करेंगे हम उनमें से बाज कैदों को मद्देनजर रखकर कहें कि ऐसा मौजू जिसमें यह कैदें ना लगी हों। अगर ये तारीफ कर देंगे तो फिर क्या हो जाएगा, ये वाले भी शामिल हो जाएंगे बीच में, इसकी जगह बन जाएगी वहां पर। क्लियर हुई है बात? देखें भारत, हाँ अगर मिसबा ने यह बयान किया है राय हल, तो अगर तफसीली बहस में वारिद हो जाएं तो ये एक बहुत तुलानी और अमीक बहस है मौजू इल्म के बारे में, कि अमोजिश फलसफा की हद तक ही हमने रहना है और इसको खोल कर बयान करना है, ताकि कोई अमोजिश फलसफा की इन इबारतों को पढ़े तो उसको समझ में आ जाए कि यहाँ पर क्या लिखा हुआ है। खूब कहते हैं पासुख इन अस्त, जवाब ये है कि मामूलन इन गुने मसाइल रानीज, कौन से मसाइल के जो बाज अनवा को तो शामिल हों लेकिन बाज को शामिल ना हो, नीज दर इल्मी मौरद बहस करार मी दहद के मौजू अश मुतलकास्त, तो इनको भी वहीं पर ही लेकर आया जाता है, इनको भी उसी इल्म में शामिल किया जाता है जिसका मौजू मुतलक होता है। मसलन जो हमारी बहस चल रही थी उसमें समाए तबीई में लेकर आ जाएंगे, मिसाल के तौर पर जो हमारी बहस चल रही थी, व अहकाम मौजू ए मुतलक रब इन सूरत तारीफ में कुनन, जहरी बात है फिर हमें क्या करना पड़ेगा मौजू ए मुतलक के अहकाम की जो तारीफ थी उसको फिर क्या करनी पड़ेगी, हमें यूं चेंज करनी पड़ेगी। पहले हम क्या करते थे, यूं तारीफ करते थे अहकामी के बराए ज़ात मौजू साबित मी शवद, वो अहकाम कि जो खुद मौजू को लाहिक होते हैं, खुद मौजू के लिए साबित होते हैं, कब कबल आन के मुकय्यद बेकुयूद उलूम जुज़ई गर्दद, कबल इसके के उलूम जुज़ई की कैदें इसके साथ लग जाएं, यानी जिस्म प्लस मादन, जिस्म प्लस नबात, जिस्म प्लस मसलन हई या जिंदा, इन कैदों से पहले जो मौजू होता है और ये अहकाम उस पर सिद्ध करते हैं उसको कहते हैं अवारज़ ज़ाती या अहकाम, अहकाम मौजू मुतलक।
मैं अभी अवारज ज़ाती की तारीफ में घुसना नहीं चाहता, चूंकि ये फिर जहन मुशावेश हो जाएगा। पहले बहस थोड़ी सी टेक्निकल हो गई है, तो मैं जान नहीं चाहता कि मज़ीद जो है वो संगीनी का एहसास हो मतलब का। अभी फ़कत हम कहेंगे कि मौजू ए मुतलक के अहकाम की तारीफ ये है। जब हम कहते हैं कि मौजू ए मुतलक के अहकाम, इसका इससे क्या मुराद है? यानी वो अहकाम के जो मौजू को लाहिक होते हैं, उसको अभी तक कोई कैद नहीं लगी है। इसको इस्तेलाही जबान में क्या कहा जाता है? अवारज़ ज़ाती। बस ये जहन में रख लें, इसको खोलेंगे किसी और मकाम पर, अभी यहां पर इसको खोलने की जरूरत नहीं है। दरवाके इन मुसामहे दर तारीफ रा बर तकरार मसाइल तरजीमी दहंद। फलासफा ने क्या किया यहां पर? आगा मिसबा फरमाते हैं, हकीकत में क्या किया है? तसामो किया है। पहले कहते थे कि ऐसा मौजू के जिसमें किसी किस्म की कैद ना लगी हो, मौजू ए मुतलक से वो मुराद है। अब आकर उनको क्या कहना पड़ रहा है? ऐसा मौजू के जिसको उलूम जुज़ई की कैद ना लगी हो। तारीफ बदल दिया आगे, किस लिए? ताकि इस किस्म के अहकाम उसमें शामिल हो जाएं कि जो बाज़ अनवा को शामिल होते हैं। बस कहते हैं हकीकत में तारीफ के अंदर मुसामहा करने को मसाइल के तकरार पर तरजीह दी है। क्या मतलब इसका? वो जो मैंने मतलब बयान किया था उसके एतबार से आपको समझ आ जानी चाहिए। तकरार आ रहा था कि अगर हम इस मौजू ए मुतलक वाले इल्म में शामिल ना करें अहकाम को, तो हमें जुज़ई उलूम में इस पर बहस करनी पड़ेगी, और फिर हर इल्म के अंदर एक मसले को डिस्कस करना पड़ेगा, तो तकरार लाजिम आएगा। फलासफा ने कहा कि बजाय इसके कि हम मसाइल को तकरार करें मुख्तलिफ उलूम में जाकर, हम इस इतलाक की तारीफ में ही थोड़ा सी तसामो कर लेते हैं, हम ही थोड़ा सा तनाजुल कर लेते हैं ताकि ये मसाइल इसके अंदर दाखिल हो जाएं। फिर मिसाल देते हैं, कहते हैं जैसा कि बाज फलासफा ने फलसफा उला या माबादत तबिया के दो नाम हैं, इसके अंदर यूं कहा है कि फलसफा उला उन अहकाम से बहस करता है कि जो मौजूद मुतलक के बारे में बहस करता है, मौजूद मुतलक के बारे में हो, के लिए साबित हो, के लिए क्या है, के ऊपर लागू होते हों, यानी ऐसे अहकाम के जो मौजूद मुतलक के लिए हों, मौजूद बेमावा मौजूद के लिए हों। लेकिन इस मुतलक से क्या मुराद है? कबल आन के मुकैद बे कैद तबीई या रियाजी शब्द। अब देखिए कैद लगा दी है, उलूम जुज़ई की कैद लगा दी है, यानी उलूम जुज़ई की कैद से अगर खाली होगा उसको हम कहेंगे मौजूद मुतलक, यानी जिसके अंदर कैद रियाजी की ना हो, जिसके अंदर कैद जो है वो तबीई की ना हो, यानी मौजूदी के जिस्म हो ये ना हो, मौजूद के जो अदद ना हो, इसको हम कहेंगे मौजूद मुतलक। ये क्यों कहना पड़ा इनको, बाज फलासफा को? ताकि ऐसे अहकाम फलसफे में दाखिल किए जा सकें कि जो तमाम मौजूदात के लिए तो नहीं है, लेकिन बाज मौजूदात को शामिल है, किसी एक के साथ खास नहीं है, बाज को शामिल है। मसलन 10-15 मौजूदात को शामिल है, लेकिन पूरे मौजूदात को शामिल नहीं है। ये वाले अहकाम शामिल हो जाएं तो उन्होंने आकर इतलाक के माना में तसर्रुफ कर दिया कि इतलाक से मुराद ये है कि जिसमें उलूम जुज़ई की कैद ना हो। तो अब हमने फलसफे की जब कदीम इस्तेला पढ़ी थी तो कितने उलूम को इसमें शामिल किया था? 6 उलूम को। बुनियादी तौर पे 2 तकसीमें की थी कि फलसफा या नजरी होगा या अमली होगा। नजरी को फिर हमने क्या किया था, 3 हिस्सों में तकसीम किया था कि या इलाहियात होगा या तबीयात होगा या रियाजियात होगा। तो अब फलसफा उला से क्या मुराद थी हमारी? इलाहियात। फलसफा उला से क्या मुराद थी? इलाहियात। इलाहियात की आप तारीफ कर रहे हैं, इलाहियात का मौजू क्या है? कहा इलाहियात का मौजू मौजूद मुतलक है। खूब मुतलक से क्या मुराद है? कि जिसको कैद ना लगी हो रियाजी की और तबीई की,
یہ بعض فلاسفہ نے آ کر مطلق کی تعریف کی ہے کہ اس موجود مطلق کو آگے چل کے کھولیں گے مزید، لیکن یہاں اس مطلب کو سمجھانے کے لیے آغا مصباح نے یہاں مثال کے طور پہ ذکر کیا ہے۔ پس اطلاق بعض اوقات مد نظر ہوتا ہے کہ جس میں کسی قسم کی قید مد نظر نہ ہو، اس کو بھی ہم کہتے ہیں موجود مطلق یا موضوع مطلق، اور کہتے ہیں کہ بعض اوقات تسامح کر دیتے ہیں آ کر کہ مطلق سے مراد یہ ہوتا ہے کہ علوم جزئی کی قید نہ ہو، جیسا کہ الہیات میں فلسفہ اولا میں یہ تعریف میں کہا گیا ہے، فلسفہ اولا کا موضوع ہے موجود مطلق، موجود مطلق سے مراد یہ ہے کہ جس کے اندر ریاضی اور طبیعی ہونے کی قید نہ ہو، اگر آپ اس کے حکم بیان کریں گے تو یہ فلسفہ اولا کے احکام شمار ہوں گے۔ کلیئر ہو گیا مطلب؟ یہ بحث ہماری جو ہے وہ ختم ہو جاتی ہے، تھوڑی سی ٹیکنیکل بحث تھی، امید ہے کہ سمجھ میں آ گئی ہوگی۔ اس کے بعد جو بحث شروع کر رہے ہیں وہ یہ ہے کہ جب ہم ایک علم کے بارے میں بحث کرنا چاہتے ہیں اور ہمیں علم کی تعریف بھی پتہ چل گئی کہ علم کسے کہتے ہیں، اور اس میں ہم نے یہ بیان کیا تھا کہ ان قضایا کا مجموعہ علم ہوتا ہے کہ جن قضایا کے درمیان کیا پائی جاتی ہے، مناسبت پائی جاتی ہے، تناسب پایا جاتا ہے۔ تو قضیہ ہمیشہ کیا ہے؟ موضوع اور محمول پر مشتمل ہوتا ہے۔ تو اگر آپ ایک علم کے مسائل کو حل کرنا چاہتے ہیں تو آپ کے لیے ضروری ہے کہ آپ کو اس مسئلے کے موضوع کے بارے میں اچھے طریقے سے معلومات ہونی چاہیے، کیونکہ اگر آپ کو موضوع مسئلہ کا علم ہی نہیں ہوگا، موضوع علم کا علم ہی نہیں ہوگا، اس کی شناخت نہیں ہوگی، اس کی معرفت نہیں ہوگی، تو آپ کیسے اس مسئلے کے اس علم کے اندر جا کر مسائل کو حل کر سکتے ہیں؟ تو لہذا فرماتے ہیں کہ منطقی ترتیب یہ ہے کہ ہم سب سے پہلے تین مرحلوں کو طے کریں۔ پہلا، موضوع کی ماہیت اور مفہوم کو پہچانیں، اور کیا کریں؟ موضوع کے وجود کو پہچانیں کہ موضوع یہ وجود رکھتا ہے یا نہیں رکھتا، اور ان اصولوں کو پہچاننے کی کوشش کریں کہ جن اصولوں کے تحت اس علم کے مسائل کو ثابت کیا جائے گا۔ یہ تین چیزیں ایک علم میں وارد ہونے سے پہلے بیان کرنا ضروری ہوتی ہیں۔ تو فرماتے ہیں کہ یہ جو تین آپ نے مراحل طے کرنے ہیں، اصطلاحی زبان میں علماء فرماتے ہیں کہ ایک علم کے مبادی دو قسم کے ہوتے ہیں، یا مبادی تصوریہ ہیں یا مبادی تصدیقیہ ہیں۔ مبادی سے کیا مراد ہے؟ اصول، پرنسپلز۔ مبادی جو ہیں یا تصوریہ ہیں، کنسپچوئل پرنسپلز ہو جائیں گے مبادی تصوریہ، یا تصدیقیہ ہوں گے۔ مبادی تصوریہ کے اندر کیا ہوتا ہے؟ موضوع کی شناخت کو حاصل کیا جاتا ہے۔ مثلا اگر آپ ریاضی پڑھنا چاہتے ہیں تو ریاضی کا موضوع عدد ہے، تو اس طالب علم کے لیے ضروری ہے کہ وہ عدد کو پہچانے کہ عدد کسے کہتے ہیں، اس کی ماہیت پہچانے، اس کی حقیقت کو جانے، پھر احکام کی بات آتی ہے۔ تو جہاں پر جس بخش میں عدد کی ماہیت کو پہچانا جاتا ہے اس بخش کو کہتے ہیں کہ یہ مبادی تصوریہ ہے، کہ جہاں پر موضوع کو کھولا جاتا ہے، موضوع ہے کیا، ٹھیک ہے، مبادی تصوریہ میں موضوع کی شناخت حاصل کی جاتی ہے۔ اور مبادی تصدیقیہ میں کیا ہوتا ہے؟ اس بات کو پہچاننے کی کوشش کی جاتی ہے کہ یہ جو موضوع کے جس کو میں جان چکا ہوں کہ اس کی حقیقت کیا ہے، آیا یہ وجود رکھتا ہے یا نہیں رکھتا۔ پس موضوع کے وجود کے بارے میں بحث مبادی تصدیقیہ کہلاتی ہیں، اور موضوع کی ماہیت کے بارے میں بحث مبادی تصدیقی مبادی تصوریہ کہلاتی ہیں. اور یہ دو بحثیں جو ہیں وہ ضروری ہوتی ہیں، اگر یہ بحثیں نہ کی جائیں تو ایک علم سے صحیح طریقے سے استفادہ ممکن نہیں ہوتا. انشاءاللہ اس کو مزید کھولنے کی ضرورت ہے کہ اگلے درس میں اس پر بحث کرتے ہیں. وصلی اللہ علی محمد وآل محمد.